गत बुधबार कसैले मेरो परिवारलाई बेलुकी खानको लागि निम्तो दिनुभयो, त्यो पनि के खाने भन्ने छनौट सहित। चाइनिज खाना खाने कि फ्राइड चिकन अथवा कुखुराको मासु खाने? ए याकुदाईको परिवारले खाना खानु बोलाइसन क्यारे भनेर यस्तो सोचिरहनु भयो होला, होइन अरू कोही नै हुनुहुन्थ्यो। सुरुमा हामीले चाइनिज खाउँ केही फरक हुन्छ भन्यौँ, तर फेरि पछि गएर हामीले विचार बदलियौँ। मैले पनि होइन फ्राइड चिकन नै खानुपर्छ, केटाकेटीहरूले पनि उनीहरूलाई पनि मनपर्छ। त्यस्तो अन्त त हामीले फ्राइड चिकन कुखुराको मासु नै रोज्यौँ, रमाइलो भयो, मजा लिली खायौँ अनि घर फर्क्यौँ। तर पछि मैले लगिनँ भने चाइनिज चाहिँ खानु पर्थ्यो है, खाना नमिठो भएर होइन, चिकन फ्राइड चिकन नमिठो भएर होइन, समस्या फ्राइड चिकन होइन, समस्या मेरो थियो। मेरो जीवनमा प्रायः यस्तै हुन्छ, धेरैपटक यस्तै हुन्छ। समस्या के भने कुनै निर्णय गरेर त्यसमा अडिग रहनु मलाई एकदम गाह्रो हुन्छ। एउटा अर्थमा म दोतारे टाइपको छु, म दोमनको मान्छे हुँ। किनमेल गर्ने कुरामा होस्, खाने कुराको क्षेत्रमा होस्, सानो सानो निर्णयहरूमा यस्तै हुन्छु। त्यसैले नगिनाले मलाई कन्फ्युज बुढा भनेर जिस्काउनुहुन्छ, नो प्रब्लम, केही छैन। साहिल तपाईँ पनि म जस्तै हुनुहुन्छ कन्फ्युज। यदि तपाईँ म जस्तै हुनुहुन्छ भने कृपया द्वारे सेवापछि मेरो प्रोत्साहनको लागि मलाई भेट्नुहोला। सुपेरो, यो खाना खाने किनमेल गर्नेको सन्दर्भमा कन्फ्युज हुँदा केही फरक पर्दैन, तर ख्रिस्टलाई पछ्याउने सन्दर्भमा यदि हामी अलमलमा पऱ्यौँ वा दोमनको भयौँ वा दोहोरो मनको भयौँ भने के गर्ने? यदि म सधैँ विचारहरूको बिचमा डगमगाइरहन्छु भने के हुन्छ? दुई विचारहरूको बिचमा यदि म परमेश्वर संसार दुवैलाई चाहन्छु भने के हुन्छ? यदि म चर्च मात्र होइन सांसारिक जीवन पनि चाहन्छु भने के हुन्छ? यदि म ख्रिस्टको पछि लाग्न चाहन्छु तर आफ्नो पाप त्याग्न तयार छैन भने के गर्ने? के ख्रिस्टियन जीवनमा दोहोरो मनको लागि त ठाउँ छ? के हामी दोमनको विश्वासी हुन सक्छौँ? यसको जवाब हुन्छ हुँदैन, मिल्दैन। ख्रिस्टियन जीवनमा दोहोरो मनको लागि त ठाउँ छैन, हुँदै हुँदैन। परमेश्वरले दोहोरो मन भएका मानिसहरूलाई घृणा गर्नुहुन्छ र भजनकारले पनि दोहोरो मन भएका मानिसहरूलाई घृणा गरेका छन् र हामीले पनि दोहोरो मनलाई दोहोरो मनका मन भएका मानिसहरूलाई घृणा गर्नुपर्छ। कृपया आफ्नो बाइबलमा मसँगै भजन सङ्ग्रह 119 पठाउनुहोस्। भजन सङ्ग्रह 119 आज हामी 113 120 हेर्नेछौँ। यहाँलाई थाहा छ हामीले भजन सङ्ग्रह 119 निकै लामो समयदेखि परमेश्वरको वचनलाई एकदमै धारावाहिक रूपमा सिरिज वाइज होइन एकदमै श्रृङ्खलाबद्ध तरिकाले हेर्दै आइरहेका छौँ र मलाई लाग्छ अबको केही हप्तामा भजन सङ्ग्रह 119 हामी सिद्ध्याउनेछौँ। तर जोर्नी इज बिन फन होइन, एकदमै यात्रा राम्रो छ, रमाइलो भएको छ। भजन सङ्ग्रह 119 हामीले धेरै कुरा देखेको, सिङ्गो बाइबललाई नै भजन सङ्ग्रह 119 हामीलाई हेर्नलाई सहायता गरेको छ र हामीले हरेक हप्ता 8-8 पदहरू लिँदै हेरिरहेको छौँ, किनकि तपाईँलाई थाहा छ भजन सङ्ग्रह 119 हिब्रू अल्फाबेट हिब्रू वर्णमाला दिएर सेक्सनहरू छुट्याइएको छ र आज तपाईँले यहाँ हेर्नुहुन्छ भने 113 भन्दा 119 113 पदको माथि नै शीर्षक दिएको छ समेक हिब्रू अनि यो हिब्रू भाषाको एउटा वर्णमाला हो। हाम्रो नेपालीमा कख ग छ, अङ्ग्रेजीमा एबिसिडी छ र हिब्रूमा पनि यो समेक एन फेस साधे खोफ यस्तै छ। अनि धेरैलाई लाग्छ कि यो वर्णमालाहरू चाहिँ दाउदले यसरी चाहिँ आफ्नो विशेष गरी छोरालाई सिकाउनको निम्ति यसरी राखेका हुन् भनेर भन्छ। ओके 113 भन्नुहोस् न 113 यो पृष्ठ सङ्ख्या, ठुलो बाइबलको पृष्ठ सङ्ख्या 864 पाउनुहुन्छ। यदि तपाईँसँग बाइबल छ भने म चाहन्छु, हामी जान्छौँ, तपाईँले बाइबल खोलेर आफ्नो काखमा राख्नुहोस् र बाइबल छैन भने अर्को हप्तादेखि बाइबल लिएर आउनुहोस्। यदि तपाईँ चर्चमा नियमित रूपमा आउनुहुन्छ भने र तपाईँसँग बाइबल छैन भने घरमा र तपाईँ क्रिस्चियन हो भने त्यो अलिकति अक्वर्ड कुरा हो, त्यो नमिल्दो कुरा हो, नचाहिने कुरा हो त्यो। ख्रिस्टियनसँग बाइबल हुनैपर्छ, र तपाईँसँग बाइबल छैन भने मसँग कुराकानी गर्नु होला, चर्चका कुनै पनि सदस्यहरूसँग कुराकानी गर्नु होला। यो तपाईँ सदस्यहरूसँगै बाइबल छैन भने चाहिँ फेरि समस्या आउनसक्छ। यो तपाईँ चर्चको सदस्य भएर पनि तपाईँसँग बाइबल छैन भने मेक स्योर तपाईँसँग बाइबल नभएको पत्ता लाउनुभन्दा अगाडि तपाईँसँग बाइबल होस्। ओके, 119:13 म 120 पढ्दछु। जसरी पढ्छु कृपया तपाईँले आफ्नो आफ्नो बाइबलमा हेर्नुहोस्, यो पढेर म तपाईँलाई वचनको उदाहरण दिनेछु। 113, दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु, तर तपाईँको व्यवस्थासँग म प्रेम राख्दछु। तपाईँ मेरो शरण स्थान र ढाल हुनुहुन्छ, मैले तपाईँको वचनमा भरोसा राखेको छु। हे कुकर्मी हो, मबाट दूर हो, र मेरो परमेश्वरको आज्ञाहरू म पालन गर्न सकौँ। तपाईँको प्रतिज्ञा अनुसार मलाई थामी राख्नुहोस् र म जीवित रहँ, र मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्। मलाई थाम्नुहोस् र म बाँच्नेछु, तपाईँका विधिहरूलाई म निरन्तर आदर गर्नेछु। तपाईँका विधिहरूबाट बरालिनेहरूलाई तपाईँले इन्कार गर्नुहुन्छ, किनकि तिनीहरूको छल व्यर्थको ठहरछ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईँले फोहोर चाहिँ फालिदिनुहुन्छ, यसकारण तपाईँका कानुनहरूलाई म प्रेम गर्दछु। तपाईँको भयमा मेरो शरीर काँप्दछ, तपाईँका नियमहरूले म भयभीत हुन्छु। सो दोहोरो मनसँग कसरी लड्ने? हाउ डु वी फाइट डबल माइन्डेडनेस? दोहोरो मनसँग कसरी लड्ने? छ तरिकाहरू छन् यहाँनिर, छ तरिकाहरू तपाईँ लेख्न सक्नुहुन्छ आफ्नो बाइबलमा। पहिलो तरिका, परमेश्वरलाई प्रेम गर्ने दृढ सङ्कल्प गर्नुहोस्। बी डिटर्मिन टु लभ गड। दोस्रो, परमेश्वरमा शरण लिनुहोस्, सिक रेफ्युज इन गड। र तेस्रो तरिका, दुष्टहरूको सङ्गतबाट टाढै बस्नुहोस्, टाढै रहनुहोस्। दुष्टहरूको सङ्गतबाट टाढै रहनुहोस्, अवोइड द कम्पनी अफ इभिल डुअर्स। र तरिका नम्बर 4, अनुग्रहको लागि प्रार्थना गर्नुहोस्। परमेश्वरको त्यो अफ्लिक्टिङ, त्यो सस्टेनिङ, तपाईँलाई प्रिजर्भिङ त्यो अनुग्रहको निम्ति, त्यो ग्रेसको निम्ति प्रार्थना गर्नुहोस्, प्रे फर ग्रेस। 5, न्याय आउँदैछ भने जान्नुहोस्, न्याय आउँदैछ भने जान्नुहोस्, नो द्याट द जजमेन्ट इज कमिङ। एन्ड नम्बर 6, परमेश्वरको भय मान्नुहोस्, परमेश्वरसँग डराउनुहोस्, फियर गड। नम्बर 6, फियर गड। सो हाउ डु वी फाइट डबल माइन्डेडनेस इन आवर लाइफ? 6 वेज, बी डिटर्मिन्ड टु लभ गड, सिक रिफ्युज इन गड, अवोइड द कम्पनी अफ इभिल डुअर्स, प्रे फर ग्रेस, नो द्याट द जजमेन्ट इज कमिङ, फियर गड। दोहोरो मनसँग कसरी लड्ने? 6 तरिकाहरू छन्। परमेश्वरलाई प्रेम गर्ने दृढ सङ्कल्प गर्नुहोस्, परमेश्वरमा शरण लिनुहोस्, दुष्टहरूको सङ्गतबाट टाढा रहनुहोस्, अनुग्रहको लागि प्रार्थना गर्नुहोस्, न्याय आउँदैछ भने जान्नुहोस्, परमेश्वरमा अथवा परमेश्वरको भय मान्नुहोस्। के पहिलो, परमेश्वरलाई प्रेम गर्ने दृढ सङ्कल्प गर्नुहोस्। पद 113 हेर्नुहोस् न, दोहोरो मन भएका मानिसलाई म घृणा गर्छु, तर तपाईँको व्यवस्थासँग म प्रेम राख्दछु। सो परमेश्वरलाई प्रेम गर्न दृढ सङ्कल्प चाहिन्छ। तपाईँ परमेश्वरलाई प्रेम गर्नको निम्ति कटिबद्ध, समर्पित नभएसम्म उहाँलाई प्रेम गर्न सक्नुहुन्न। यो स्वत हुँदैन। प्राकृतिक मानिसले परमेश्वरलाई स्वत रूपमा गर्ने भनेको घृणा हो। त्यसकारण परमेश्वरलाई प्रेम गर्ने यो कुरामा हामीले दृढ सङ्कल्प गर्नैपर्छ। जस्तोसुकै म्याटर, जस्तोसुकै होस्, म दोमनको हुने छैन, म दोहोरो मनको हुने छैन, म ढलपल ढलपल गर्ने छैन, म विचारहरूको बिचमा अल्झिने छैन, म एकाग्र हृदयले परमेश्वरलाई प्रेम गर्नेछु। यो सङ्कल्प तपाईँसँग हुनुपर्छ। नो म्याटर वाट ह्यापन्स इन लाइफ, जीवनमा जसुकै होस्, तपाईँले परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प गर्नुपर्ने हुन्छ। अनि परमेश्वरलाई प्रेम गर्नुको त्यहाँनिर 2 पाटाहरू छन्। एकपट्टि परमेश्वरलाई प्रेम गर्नु छ भने अर्कोपट्टि दुष्टलाई घृणा गर्नु छ, दुष्टतालाई घृणा गर्नु छ। दुष्टतालाई घृणा गर्नु र परमेश्वरलाई प्रेम गर्नु एउटै सिक्काको 2 पाटाहरू हुन्, यी 2 अलग गर्न सकिँदैन। सो हामी पहिले एउटा पाटा हेर्नु, पहिलो यो पहिले सिक्काको एक पाटा कुरा गरौँ, दुष्टतालाई घृणा गर्नु। सो पद 113 अनुसार भजनकारले यानि दोहोरो मन भएका मानिसलाई घृणा गर्दछ। तर दोहोरो मन हुनु भनेको के हो? वाट डज इट मिन्स विथ अवर माइन्डेडनेस? यस शब्दलाई दुईवटा विचारबीच अल्मलिनु, दुधारमा बसिरहनु वा वफादारितामा, निष्ठामा, विश्वास योग्यताको क्षेत्रमा विभाजित हुनु भनेर बुझ्न सकिन्छ दोहोरो मनको हुनलाई। अर्थात् कुनै दुवै नाउँमा होइन, दुवै ढुङ्गामा दुवै नाउँमा खुट्टा हाल्नु पनि भनेर बुझ्न सकिन्छ दोहोरो मन भनेको। एकपल्ट हामी पहिलो राजा 18 अध्यायमा विशेष कर्मेल डाँडामा एलिया र बाल देवताका अगमवता बीच भएको त्यो प्रतियोगिताले विचार गर्नु, तपाईँलाई थाहा छ पहिलो राजा 18 अध्याय घटना, पछि घरमा गएर तपाईँ त्यो पुरै घटना पढ्न सक्नुहुन्छ, एकदमै इन्ट्रेस्टिङ छ, रोचक छ त्यो घटना। त अहिले म त्यो घटनालाई म सारांशित मात्र गर्न चाहन्छु। एलियाले सबै अगमवक्ताहरूलाई कर्मेल डाँडामा भेला गराए अनि मानिसहरूको अघि आएर एलियाले भने कि तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ, बुझ्नुभयो, दोधारमा बसिरहन्छु, डबल माइन्डेड, दोहोरो मनको भन्नु, यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ, एलिया भन्छन्, तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ, तर बिचमा नबस तिमीहरू, कि त परमेश्वरलाई पछ्याओ यदि उहाँ साँचो परमेश्वर हो भने, यदि होइन भने जो साँचो परमेश्वर लाग्छ, यदि बाल हो तिमीहरूको लागि साँचो परमेश्वर हो भने त्यसलाई पछ्याओ। अनि यस मामिलालाई सुल्झाउन एलिया अगमवक्ताले एउटा प्रतियोगिताको प्रस्ताव राख्छन्, त्यो देउता जसले आगोद्वारा जवाब दिन्छ त्यही नै परमेश्वर हुनुहुन्छ, उनीहरूले आफ्नो त्यहाँनिर वेदी बनाएको हुन्छ, वेदीमा बलिहरू राखेको हुन्छ, अनि जसले स्वर्गबाट होइन आगोद्वारा जवाफ दिनुहुन्छ त्यही ईश्वर साँचो परमेश्वर प्रमाणित हुनेछ। यदि याहवे नै साँचो परमेश्वर हुनुहुन्छ भने, प्रमाणित भयो भने उहाँलाई पछ्याओ, तर यदि बाल परमेश्वर हो भने प्रमाणित भयो भने त्यसलाई पछ्याओ। अनि त्यहाँ भेला भएको मानिसहरूले निर्णय गर्नु पर्थ्यो, तिनीहरूले दुबैको सेवा गर्न सक्दैनथे, म बाललाई पनि पछ्याउँछु म याहवेलाई पनि पछ्याउँछु भनेर उनीहरूले भन्न सक्दैनथे। उनीहरूले याहवेलाई 50% 50% र बाललाई 50% पछ्याउन सक्दैनथे, तिनीहरूले एउटालाई छनौट गरी पूर्ण रूपमा उहाँकै पक्षमा उहाँप्रति नै समर्पित हुनु पर्थ्यो। देख्नुभयो तपाईँले दोहोरो मन हुनुको अर्थ, परमेश्वरको बारेमा थाहा हुनु तर पनि पूर्ण रूपमा उहाँमा समर्पित नहुनु नै दोहोरो मनको हुनु। दोहोरो मन भएको मानिसले परमेश्वर पनि चाहन्छ र संसार पनि चाहन्छ, परमेश्वर र संसार दुवै चाहन्छ, दुवै हातमा लड्डु चाहन्छ, ख्रिस्ट र धन दुवैलाई आत्मा चाहन्छ दोहोरो मन भएको मानिसले, मुक्ति र पाप दुवैलाई अँगाल्न चाहन्छ, चर्च र सांसारिक सुख विलास दुवैमा रमाउन चाहन्छ दोहोरो मन भएको मानिस, दुवै क्षेत्रमा ऊ जिउन चाहन्छ, तर पूर्ण रूपमा कुनै एकतिर सम्पूर्ण रूपमा समर्पित हुन चाहँदैन। नयाँ क्रममा एउटा यसको ज्वलन्त उदाहरण छ लुका नौ अध्यायमा लुका नौ अध्यायको 57-62 पदमा म पढ्छु। यहाँ यीशु र उहाँका चेलाहरू बाटोमा जाँदै गर्नुहुँदा एकजना मानिसले उहाँलाई भन्यो, हे प्रभु, तपाईँ जता जानुहुन्छ म तपाईँको पछि लाग्नेछु। तब यीशुले त्यसलाई भन्नुभयो, स्यालका दुला छन् र आकाशका चरा चुरुङ्गीहरूका गुड, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन। उहाँले अर्कोलाई भन्नुभयो, मेरो पछि लाग। तर त्यसले भन्यो, पहिले मेरा बुबालाई गाडा जान दिनुहोस्। अनि उहाँले अर्कोलाई पनि भन्नुभयो, मेरो पछि लाग। अनि अर्कोले पनि भन्यो, प्रभु, म तपाईँको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा हुन दिनुहोस्। तर यसले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्यको हुँदैन। प्रिय ख्रिस्टलाई पछ्याउन पूर्ण प्रतिबद्धता चाहिन्छ। जो संसारतिर फर्केर हेर्छ तिनीहरू फेरि संसारतिरै फर्किँदैछन्। यदि तपाईँ संसारतिर फर्केर हेर्दै हुनुहुन्छ भने, तपाईँ दोमनको हुनुहुँदैछ भने, तपाईँ ख्रिस्ट पनि चाहनुहुन्छ तर तपाईँ पाप पनि त्याग्न तयार हुन्न, तपाईँले परमेश्वरको आराधना पनि गर्नु मन लाग्छ, केवल उहाँलाई मात्र बुझ्नु मन लाग्छ, तर तपाईँ फेरि तपाईँ संसारलाई पनि तपाईँ छोड्न चाहनुहुन्न। जसले आफ्नो हात हलोमा राखेर त लगाएर पछिल्लोतिर फर्केर हेर्छ, हलोमा हात पछिल्लोतिर फर्केर हेर्छ, त्यो व्यक्ति परमेश्वरको राज्यको योग्यको हुँदैन। याकुबले पनि दोहोरो मन विरुद्ध चेतावनी दिन्छन्। अघि भर्खरै पास्टर अनुकले त्यो खण्ड पढेर हामीलाई पाप स्वीकार प्रार्थनामा अगुवाई पनि गर्नुभएको थियो। याकुबले चर्चलाई विभिन्न किसिमको आपद विपद आइपर्दा बुद्धिको निम्ति उद्धार चित्तसँग नजरले दिनुहुने परमेश्वरलाई माग्न आग्रह गर्छन्। तर त्यसले कति पनि शङ्का नगरी विश्वासक मागोस् भने याकुब भन्छन्। शङ्का गर्ने चाहिँ बतासले उछाल्दै पछार्दै समुद्रमा समुद्रका पछार्दै गर्ने समुद्रका छाल समान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि याकुब भन्छन् दोहोरो मन भएको मानिस उसका सबै चाल चलनमा अस्थिर हुन्छ। सो कुनै बाइबलमा यो दोहोरो मनलाई दुष्ट विचार, खराब विचार भनेर पनि अनुवाद गरेको छ। मलाई लाग्छ यो ठिक हो। डबल माइन्डेडनेस, यो दोहोरो मन हुनेको चाहिँ यो चाहिँ खराब विचार हो, यो दुष्ट विचार हो, यो ठिक विचार होइन। अनि यहाँनिर भजनकारले यो दोहोरो मन भएका मानिसहरूलाई घृणा गर्छ। दोहोरो मन दुष्ट मन हो, दोहोरो मन दुष्ट विचार हो। परमेश्वरलाई पनि छानु र संसारमा जानु इट्स इभल थट्स। यो इभल हो, यो दुष्ट हो, यो खराब कुरा हो। परमेश्वर संसारलाई एउटै एकै ठाउँमा राख्नु खोज्नु, एउटै प्याकेजमा ग्रहण गर्न खोज्नु दुष्टता हो। ख्रिस्ट र पापलाई एकै ठाउँ राख्न खोज्नु, मिसाउन खोज्नु, चर्च र संसारिकपना बाहिरी सुख विलासलाई एकै ठाउँ मिसाउन खोज्नु गलत हो। भजनकारले दोहोरो मन भएकाले घृणा गर्छन्। तर एकदमै याद गर्नुहोस्, यहाँ भजनकारले यहाँ आफू ढोङ्गी भएको कारण आफू उसले न्याय गर्ने त्यो मानसिकताले यहाँनिर दोहोरो मन भएको मानिसलाई घृणा गरिरहेको छैन। बरु भजनकारले त आफू त्यो दोहोरो मन भएको मानिस हुन नचाहेकोले गर्दाखेरि त्यो दोहोरो मन उसमा नहोस् भनेर, उसमा पनि दोहोरो मनले त्यो स्थान नपाओस् भनेर उसले दोहोरो मनलाई, त्यो दुष्ट विचारलाई र त्यो दुष्ट विचार लिनेहरूलाई, त्यो अनुसार जिउने मानिसहरूलाई घृणा गर्छ र उनीहरूबाट परेर बस्छ। कुनै पनि हालतमा भजनकार यस्ता मानिसहरूबाट ऊ बच्न चाहन्छ, यो यस्तो विचारहरूबाट ऊ बच्न चाहन्छ र यसमा यसप्रति ऊ कटिबद्ध छ। अनि तपाईँ नि के तपाईँ आफ्नो जीवनमा भएको दोहोरो मनको बारेमा सचेत हुनुहुन्छ? कतै तपाईँ दोहोरो मनको त हुनुहुन्न, कतै तपाईँ दोहोरो मन दोमन दोमनको ख्रिस्टियन त हुनुहुन्न कि? तपाईँ परमेश्वर र संसार, ख्रिस्ट र समृद्धि, मुक्ति र पाप, चर्च र सांसारिक आनन्द दुवै हासिल गर्ने कोसिस गर्दै हुनुहुन्छ? प्रिय, तपाईँ यी दुवैलाई समान रूपमा प्रेम गर्न सक्नुहुन्न। तपाईँ परमेश्वर र धन दुवैको सेवा गर्न सक्नुहुन्न। तपाईँ परमेश्वर र पाप दुवैको सेवा गर्न सक्नुहुन्न। यीमध्ये एउटालाई मात्र रोज्न सकिन्छ। भजनकारले झैँ के तपाईँ दोहोरो मन भएको मानिसलाई घृणा गर्नुहुन्छ? मानिसहरूको निन्दा गर्ने अर्थमा होइन, तर समर्थन नगर्ने अर्थमा के तपाईँले दोहोरो मनका मानिसहरूलाई घृणा गर्नुहुन्छ? के तपाईँ दोहोरो मन भएका मानिसहरूको सङ्गतदेखि टाढै बस्नुहुन्छ? के तपाईँ तिनीहरूको प्रभावबाट आफूलाई जोगाउनुहुन्छ? के तपाईँ तिनीहरूको जोगमा हाँस्नुहुन्छ, तिनीहरूको कुरा सुन्नुहुन्छ र तिनीहरूको जीवनशैली स्वीकार्य भए चाहिँ तपाईँ उनीहरूसँग समय बिताउनुहुन्छ? एकातिर भजनकार दोहोरो मन भएका मानिसलाई घृणा गर्छन् भने अर्कोतिर उनी परमेश्वरको वचनलाई प्रेम गर्छन्। मैले अघि भन्दै थिएँ एउटै सिक्काकै दुई पाटाहरू। परमेश्वरलाई प्रेम गर्नेले दुष्टताले घृणा गर्छ, भजनकारले दुष्टताले घृणा गर्छ। तर दुष्टतालाई घृणा गर्नु काफी छैन, त्यसकारण भजनकारले परमेश्वरलाई पनि प्रेम गर्छ। फेरि एकपल्ट 113 हेर्नुहोस् न, दोहोरो मन भएका मानिसलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासँग म प्रेम राख्दछु, अथवा तपाईँको व्यवस्थालाई म प्रेम गर्दछु, तपाईँको वचनलाई म प्रेम गर्दछु, तपाईँको कानुनलाई नियमलाई म प्रेम गर्दछु। भजनकारले परमेश्वरको व्यवस्थालाई प्रेम गर्छ, भजनकारले परमेश्वरको वचनलाई प्रेम गर्छ। दुष्टतालाई घृणा गर्ने उसमा त्यो क्षमता परमेश्वरको वचनप्रतिको प्रेमबाट आएको देखिन्छ। परमेश्वरलाई प्रेम नगरिकन प्रिय हामी दुष्टतालाई घृणा गर्न सक्दैनौँ। परमेश्वरको वचनको प्रेममा नडुबिकन, परमेश्वरको वचनप्रति मोहित नभइकन, अथवा परमेश्वरको वचन हाम्रो लागि आनन्दको कुरा नभइकन, परमेश्वरको वचन मिठो नभइकन दुष्टता हामी घृणा गर्न सक्दैनौँ। दुष्टता हाम्रो लागि खराब लाग्न सक्दैन, दुष्टता तितो हुँदैन। तपाईँ परमेश्वरलाई साँच्चै प्रेम गर्नुहुन्छ, यदि परमेश्वरलाई तपाईँ साँचो हृदयले प्रेम गर्नुहुन्छ अनि यो प्रेम उहाँको वचनप्रतिको तपाईँको आज्ञाकारितामा तपाईँले प्रकट गर्नुहुन्छ भने तपाईँले दुष्टतालाई घृणा गर्नुहुन्छ हुन्छ र तपाईँले दोहोरो मनकोलाई त्याग्नुहुन्छ, तपाईँ ढल्कल गर्नुहुन्न, संसारिक संसार र परमेश्वर बिचको यो बिचको छनौटमा तपाईँ अल्झिनुहुन्न, तपाईँ परमेश्वरलाई प्रेम गर्ने कुरामा कटिबद्ध हुनुहुन्छ, लागिपर्नुहुन्छ। भजनकार यसो हेर्नुहोस् न, यहाँनिर संसारभन्दा एकदमै फरक देखिन्छ अहिले, र भजनकारले जसलाई प्रेम गर्नुपर्ने हो त्यसलाई प्रेम गर्छ र जसलाई जे कुराले घृणा गर्नुपर्ने हो त्यसलाई घृणा गर्छ। तर प्राकृतिक मानिस, पतित मानिस आफ्नो पतित अवस्थामा जसलाई घृणा गर्नुपर्ने हो त्यसलाई प्रेम गर्छ र जसलाई प्रेम गर्नुपर्ने हो त्यसलाई घृणा गर्छ। पतनको कारण पतित मानिसले ठ्याक्कै उल्टो गर्छ। थाहा छ, पापको कारण मानिसको यो हृदयको चाहना, मानिसको हृदयको भावना गलत ठाउँतिर मोडिएको छ, यसले ट्र्याक छोडिसकेको छ। हामीले प्रेम हामीले प्रेम नगर्नुपर्ने कुरालाई हामी प्रेम गर्छौँ र हामीले घृणा गर्नुपर्ने कुरालाई हामी प्रेम गर्छौँ र प्रेम गर्नुपर्ने कुरालाई हामी घृणा गर्छौँ। तपाईँलाई याद छ कि सुरुमा परमेश्वरले मानिसलाई उहाँलाई प्रेम गर्न र उहाँको व्यवस्थालाई प्रेम गर्नको लागि सृष्टि गर्नुभयो, तर पतनपछि सबै थोक उल्टो भएको छ। अब मानिसले जुन कुरालाई उसले घृणा गर्नु पर्थ्यो त्यसलाई प्रेम गर्छ र जुन कुरालाई उसले प्रेम गर्नु पर्थ्यो त्यसलाई अथवा जुन कुरालाई उसले घृणा गर्नु पर्थ्यो उसलाई त्यसलाई प्रेम गर्छ र जुन कुरालाई उसले प्रेम गर्नु पर्थ्यो त्यसलाई उसले घृणा गर्छ। मानिसले सबै कुरालाई प्रेम गर्छ, आफैलाई प्रेम गर्छ, आफ्नो परिवारलाई प्रेम गर्छ, आफ्नो कामलाई प्रेम गर्छ, आफ्नो धन सम्पत्तिलाई प्रेम गर्छ, तर परमेश्वरलाई प्रेम गर्दैन। प्रिय, हाम्रो अवस्था पनि पहिले यस्तै थियो, तर परमेश्वरको अनुग्रहको लागि उहाँलाई धन्यवाद होस्, नयाँ जन्म दिने कार्यद्वारा परमेश्वरले हाम्रो हृदयलाई, हाम्रो हृदयको चाहनालाई तिनीहरूको उचित स्थानमा फर्काइदिनु भएको छ। फेरि ट्र्याक छोडिसकेको, बाटो बिराइसकेको हामी मानिसहरूलाई परमेश्वरले फेरि ट्र्याकमा ल्याउनु भएको छ। हाम्रो हृदयले अब गलत कुराहरूको पहिले चाह गर्थ्यो भने अब नयाँ जन्मद्वारा यसले फेरि उचित कुराको चाह गर्न थालेको छ। अब ख्रिस्टद्वारा हामी परमेश्वरको अनुग्रहको कारण हामी भजनकारले जस्तै हामी दोहोरो मनलाई घृणा गर्न सक्छौँ र परमेश्वरको व्यवस्थालाई प्रेम गर्न सक्छौँ। हामीले अब प्रेम गर्नुपर्ने कुरालाई प्रेम गर्छौँ र घृणा गर्नुपर्ने कुरालाई घृणा गर्छौँ, किनभने परमेश्वरको आत्माद्वारा नयाँ जन्म हामीले नयाँ जन्म पाएका छौँ। त्यसकारण हामी दुष्ट विचारलाई घृणा गर्छौँ र परमेश्वरको वचनलाई प्रेम गर्छौँ। त तपाईँलाई प्रश्न भने के, यो कुरा, यो सत्यता तपाईँको जीवनमा देखिन्छ के? तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ? के तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ अनि दोहोरो मनबाट तपाईँ जोगिने कोसिस गर्नुहुन्छ? के तपाईँ उहाँको वचनलाई प्रेम गर्नुहुन्छ? परमेश्वरलाई साँचो प्रेम गर्ने हरेकले उहाँको वचनलाई प्रेम गर्छ। यसैले यो कुरा स्पष्ट पार्नुभएको छ जब उहाँले भन्नुभयो कि यो न 14:15 तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। फेरि हामीलाई थाहा छ, हामीले स्वीकार गर्नैपर्छ, हाम्रो हृदय हामीलाई थाहा छ, हामी कमजोर छौँ, हामीले नयाँ जन्म पाए तापनि अझै पनि यो पुरानो, यो उद्धार हुन बाँकी, यो शरीर लिएर हामी जिउँछौँ। हाम्रो आत्मिक उद्धार अथवा हाम्रो आत्मिक पुनरुत्थान भए तापनि हाम्रो शरीरको उद्धार अथवा पुनरुत्थानको प्रतीक्षामा हामी जिउँछौँ। हामी दुष्ट विचारहरूलाई घृणा गर्न सङ्घर्ष गर्छौँ, हामी दोहोरो मन भएको मानिस हुने परीक्षामा पर्छौँ, परमेश्वर उहाँको वचनलाई प्रेम गर्न हामी सङ्घर्ष गर्छौँ। हामी चाहन्छौँ कि हाम्रो हृदयले पूर्ण रूपमा उहाँलाई प्रेम गरोस्, उहाँको मात्र आज्ञा पालन गरोस्, तर हाम्रो पापमय शरीरले प्रतिकार गर्छ र एभ्रिडे हरेक दिन हामी सङ्घर्ष गर्छौँ, हामी हरेक दिन हाम्रो पापमय शरीरसँग युद्ध लड्छौँ। यो बिहान पनि तपाईँले सायद महसुस गर्नुभयो होला, जस्तो तपाईँ बिउजनुभयो, तपाईँसँग एकतर्फ बाइबल थियो, अर्कोतर्फ तपाईँसँग फोन थियो, अनि तपाईँ सङ्घर्ष गर्नुभयो परमेश्वर वचन, एउटा तपाईँको पक्षले भन्छ अथवा आत्मा तपाईँभित्र बास गर्नु आत्माले भन्छ कि पिक अप एन्ड रिड परमेश्वर वचन उठाएर पढ, तर अर्कोतर्फ तपाईँ सरले भन्छ है एकछिन मोबाइल हेरिदिउन, एकछिन भिडियो हेरिदिउन, के भयो एकछिन फेसबुक हेरिदिउन, एकछिन टिकटक अथवा इन्स्टाग्राम हेरिदिउन, एन्ड के भयो सरले जित्यो, तपाईँले हेर्नुभयो अनि एकछिन भन्नुभयो तर 10 बजिसकेको थियो, तपाईँले हतार हतार लुगा लगाएर सर्छ आउनुभयो। कतिजना तपाईँहरूले फोनलाई तपाईँले वाइफाई अनै गर्नु भएन, तपाईँले जबसम्म तपाईँ बाइबल पढेर प्रार्थना गरेर सिध्याउनु भएन तपाईँले फोनै सुन्नु भएन। यो सङ्घर्ष छ, जसले आज हारेको छ भोलि उसले जित्न सक्छ, जसले आज जितेको छ भोलि उसले हार्न सक्छ। जबसम्म हामी संसारमा रहन्छौँ तबसम्म यो युद्ध चलि नै रहन्छ। परमेश्वरलाई पर्फेक्टली हामी प्रेम गर्न सक्दैनौँ। त्यसकारण हामी हाम्रो आफ्नै बलमा भर पर्दैनौँ, तर परमेश्वरमा भर परेर र उहाँमा शरण लिएर हामी यो दोमन अथवा दोहोरो मन अथवा दुष्ट विचारसँग लड्छौँ र परमेश्वरप्रति हाम्रो प्रेमलाई कायम राख्छौँ। आज बच्चा दोस्रो हुँदा परमेश्वरमा शरण लिनुहोस्, परमेश्वरमा शरण लिनुहोस्। 114 पदले के भन्छ हेर्नुहोस् न, यहाँनिर तपाईँ मेरो शरण स्थान र ढाल हुनुहुन्छ, मैले तपाईँको वचनमा भरोसा राखेको छु। यदि तपाईँ एक क्रिस्चियन हुनुहुन्न भने मलाई थाहा छैन कि परमेश्वरप्रति तपाईँको दृष्टिकोण के छ भनेर। सायद तपाईँको लागि परमेश्वर टाढा हुनुहुन्छ, उहाँ तपाईँको जीवनमा कुनै व्यक्तिगत चासो राख्नुहुन्न। परमेश्वर अस्तित्वमा त हुनुहुन्छ तर उहाँलाई तपाईँको जीवनमा कुनै चासो छैन, र चासो नराख्ने नराख्ने अव्यक्तिक परमेश्वरको रूपमा तपाईँ उहाँलाई देख्नुहुन्छ होला। तर मित्रहरू, बाइबलका परमेश्वर फरक हुनुहुन्छ, बाइबलको परमेश्वर फरक हुन्छ। उहाँ नजिक हुनुहुन्छ, उहाँले साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ, उहाँ यति नजिक हुनुहुन्छ कि हामी जुनै पनि समयमा शरणको लागि हामी उहाँ कहाँ दौडेर जान सक्छौँ, दौडेर उहाँ कहाँ जान्छौँ। उहाँ सधैँ त्यहीँ हुनुहुन्छ र हामी सधैँ उहाँमा भरोसा गर्न सक्छौँ। वचनकारको लागि परमेश्वर टाढा हुनुहुन्न, परमेश्वर अवैयक्तिक हुनुहुन्न, भजनकारको लागि परमेश्वर नजिक हुनुहुन्छ, व्यक्तिगत हुनुहुन्छ। अनि भजनकारको लागि परमेश्वर नै शरणस्थान र ढाल हुनुहुन्छ। तर जब जब डर, यो दोहोरो मन, पाप र परीक्षाले सताउँछ, भजनकार परमेश्वरतिर दौडन्छ, परमेश्वरतिर दौडन्छ। तपाईँले यहाँ देख्नुभयो 113 अध्यायमा भन्दैछ, दोहोरो मनमा भएको मानिसलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थालाई म प्रेम गर्दछु। अनि फेरि 114 भजनकारले तुरुन्तै भनिहाल्छ कि तपाईँ मेरो शरणस्थान र ढाल हुनुहुन्छ, मैले तपाईँको वचनमा भरोसा राखेको छु। सो दोहोरो मनलाई लिएर भजनकार डराउँछ। परीक्षाको सामु भजनकारले आफूलाई कमजोर पाउँछ र त्यस्तो समयमा भजनकार आफ्नो शरणस्थान र ढाल परमेश्वरतिर दौडन्छ। भजनकार यहाँनिर यो पाप र परीक्षाहरूमाथि विजय प्राप्त गर्न उसले गर्नुपर्ने त्यो कुराहरूको सूचीतर्फ टु डु लिस्ट होइन, सूचीतर्फ दौडँदैन ऊ, नियमको नियमतर्फ अथवा विधि विधानतर्फ अथवा मानिसहरूतर्फ अथवा सिद्धान्तहरूतर्फ वा धर्मतिर शरण खोज्दैन। भजनकार परमेश्वरतिर फर्कन्छ। भजनकार आफ्नो सुरक्षा केवल परमेश्वरमा मात्र देख्दछ। भजनका लागि केवल परमेश्वर मात्र शरणस्थान र ढाल हुन्छ। तर भजनका परमेश्वरतिर कसरी फर्किन्छन् यहाँनिर? के परमेश्वर कुनै पर्वतमा हुनुहुन्छ, जङ्गलमा वा कुनै नदीमा हुनुहुन्छ जहाँ भजनकार साँच्ची नै लिटरल्ली ऊ फर्किन्छ, त्यतातिर ऊ जान्छ, पैदल यात्रामा हुन्छ वा कसरी ऊ त्यहाँ तीर्थयात्रा गरेर पुग्छ? होइन, भजनकार परमेश्वरतिर उहाँको वचनमा फर्केर फर्किन्छ परमेश्वरतिर। तपाईँ देख्नुभयो नि यहाँनिर भजनकारलाई, तपाईँ मेरो शरणस्थान र ढाल हुनुहुन्छ, मैले तपाईँको वचनमा भरोसा राखेको छु। परमेश्वर शरणस्थान र ढाल हुन्छ र त्यो कुरा भजनकारले साँच्चै विश्वास गर्छ र भजनकारले परमेश्वरलाई आफ्नो शरणस्थान ढाल बनाएको छ भन्ने कुरा चाहिँ उसले परमेश्वर वचनमाथि भरोसा राखेर यहाँनिर देखाएको छ। प्रियहरू, तपाईँ र मेरो पनि परमेश्वरसँग घनिष्ठ सम्बन्ध छ। परमेश्वर हाम्रो शरणस्थान हुन्छ। जब जब हामी डराउँछौँ, जब जब हामी परीक्षाको सामना गर्छौँ, जब हामी आफूलाई कमजोर भेटाउँछौँ, हामी परमेश्वरतिर फर्कन सक्छौँ। यो भक्तिन संसारमा जब दोमनको हामी हुने परीक्षामा पर्छौँ, हामी परमेश्वर कहाँ दौडेर जान सक्छौँ। उहाँ तपाईँ र मैले सोचेभन्दा नजिक हुनुहुन्छ, किनभने 2000 वर्ष पहिले यही परमेश्वर मानिस बन्नुभयो र हाम्रो बिचमा बास गर्नुभयो। परमेश्वर अब उसो स्वर्गमा होइन, हाम्रो बिचमा उहाँ बास गर्नुभयो, उहाँ हाम्रो नजिक आउनुभयो, हाम्रो लागि जिउनुभयो, हाम्रो लागि मर्नुभयो र हाम्रो लागि फेरि जी उठ्नुभयो। र मानिस बन्नुहुने परमेश्वरको नाम अरू कोही नभएर येशू ख्रीष्ट हो। येशूले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। तपाईँ निराश हुन्छ, कि तपाईँले आफूलाई कमजोर पाइरहनु भएको छ, कि तपाईँ पापहरूको सामु तपाईँ आफैलाई कमजोर असहाय भेटाइरहनु भएको छ, कि तपाईँ परमेश्वरलाई प्रेम गरेर संसारलाई घृणा गर्ने कुरामा तपाईँ सङ्घर्ष गरिराख्नु भएको छ। प्रियहरू, परमेश्वर कहाँ जानुहोस्, शरणको लागि परमेश्वर कहाँ जानुहोस्। जब जब तपाईँ परीक्षामाथि विजय प्राप्त गर्न असमर्थ महसुस गर्नुहुन्छ, जब जब तपाईँ आफूलाई एउटै त्यही पापको अगाडि कमजोर महसुस गर्नुहुन्छ, लुथ्रुक्क आफूलाई पाउनुहुन्छ, जब जब तपाईँ दोहोरो मनसँग सङ्घर्ष गर्नुहुन्छ, जब जीवनसँग तपाईँ हार मान्न थाल्नुहुन्छ, परमेश्वर कहाँ जानुहोस्, किनकि परमेश्वर हाम्रो शरण स्थान र ढाल हुनुहुन्छ। मित्रहरू, संसारमा प्रवासी र तीर्थयात्रीको रूपमा हामी ख्रिस्टमा मात्र हाम्रो साँचो विश्राम र शरण पाउँछौँ, र प्रवासीको रूपमा, एक यात्रीको रूपमा तपाईँले एकदमै बुद्धिमानीपूर्वक आफ्ना साथीहरू छनौट गर्न आवश्यक छ। तपाईँ यो यात्रामा कोसँग यात्रा गर्न चाहनुहुन्छ, यो यात्रामा तपाईँ यदि साँच्ची गन्तव्यसम्म पुग्न चाहनुहुन्छ भने तपाईँले आफ्नो मित्रता एकदमै होसियारीपूर्वक छनौट गर्नुपर्ने हुन्छ। होइन भने तपाईँ गन्तव्यमा पुग्नु सक्नुहुने छैन। तपाईँ यस्ता मानिसहरूबाट, यस्ता व्यक्तिहरूबाट टाढै बस्नुपर्छ जसले तपाईँलाई यात्रामा सहायता गर्दैन, अगाडि बढ्नबाट तपाईँलाई रोक्छ, दे विल स्लो यु डाउन, अनि यस्ता मानिसहरूबाट तपाईँ जोगिनुपर्छ। यसको अर्थ वचनको तेस्रो बुदाले भन्छ, दुष्टहरूको सङ्गतबाट टाढा बस्नुहोस्, टाढा रहनुहोस्। 115 पदले भन्दछ, हे कुकर्मी हो, मबाट दूर हो, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकौँ। मलाई एनिमल वर्ल्ड हेर्न धेरै मनपर्छ। यदि युट्युबमा सिंहको त्यो थम्नेल भएको अन्त भिडियो आयो भने मैले त्यो भिडियो हेर्ने चान्स धेरै नै हुन्छ। सिंह विशेष गरी गर्जिरहेको युट्युबमा देख्ने बित्तिकै मैले क्लिक गरेर हेर्छु प्राय। एउटा भिडियोमा एकदमै धेरै भोकाएको, अति भोकाएको सिंहले बल्ला बल्ला एउटा मृगलाई फेला पार्छ। जसै सिंहले आफ्नो शिकार खान थाल्छ, अचानक सिंहको 12 मासे शत्रु हाइनाहरू, तपाईँ थाहा छैन हाइनाहरू अति सिंहलाई अति टेन्सन दिन्छ उनीहरूले, सो चारैतिरबाट आउँछ र डिस्टर्ब गर्न थाल्छ। सिंहले आफ्नो शिकार खानु खोज्छ, हाइनाहरू चारैबाट आउँछ र उसलाई त्यो खान दिँदैन, र सिंहले तिनीहरूलाई टाढा टाढासम्म लखेट्छ र फेरि आफ्नो शिकारमा फर्किन्छ। तर फेरि केही सेकेन्डमै ती हाइनाहरू आइहाल्छ वरिपरि, तिनीहरूलाई लखेट्दा लखेट्दा सिंह कहिलेकाहीँ हैरान हुन्छ, र सिंहले मजाले आफ्नो शिकारको आनन्द लिन पनि पाउँदैन, र कति अवस्थामा सिंहले आफ्नो शिकार हाइनालाई छाडेर जान्छ। भजनकार आफैलाई पापी र अधर्मी मानिसहरूले घेरिएको पाउँछ, जसले उसले परमेश्वर वचनको आनन्द लिन दिँदैन, उसले परमेश्वर वचनको आज्ञा पालनमा उसले ध्यान दिन सक्दैन। तिनीहरूको प्रभाव यति बलियो छ, तिनीहरूको इन्फ्लुएन्स यति बलियो छ कि उनी आफ्नो परमेश्वरको आज्ञाहरू पालन गर्ने कुरामा ध्यानै दिन सक्दैन। त्यसैले सिंह जस्तै भजनकारले पनि तिनीहरूलाई टाढा लखेट्छ, कुकर्मी हो, मबाट दूर हो, र मेरा परमेश्वरका आज्ञाहरू म पालन गर्न सकौँ। भजनकारले आफ्नो जीवनबाट यी दुष्ट मानिसहरूलाई, यी अनज्ञाकारीहरूलाई पर उनीहरूले खेदाउँछ, लखेट्छ, अथवा भजनकार यी दुष्टहरूको सङ्गतबाट टाढै बस्छ, ताकि भजनकारले परमेश्वरको वचन पालन गर्न सकोस् भनेर। यदि तपाईँ भक्तिको जीवन जिउन चाहनुहुन्छ भने, यदि तपाईँ ख्रिस्टप्रति साँच्चै समर्पित हुन चाहनुहुन्छ भने आफ्नो सङ्गतलाई ध्यान दिनुहोस्। तपाईँ कोसँग सङ्गत गर्दै हुनुहुन्छ? त्यस्ता मानिसहरूलाई जसले तपाईँलाई भक्तिको जीवन जिउनलाई सहायता गर्दैन, परमेश्वरलाई प्रेम गर्न सहायता गर्दैन, पापलाई घृणा गर्न सहायता गर्दैन, संसारमा सबै संसारिक तृष्णालाई त्याग्नलाई सहायता गर्दैन, स्थानीय चर्चलाई प्रेम गर्न सहायता गर्दैन, ती मानिसहरूलाई आफ्नो जीवनमा शरण नदिनुहोस्। तिनीहरू तिनीहरूसँग बस्दा पनि नबस्नुहोस्, तिनीहरूसँग खाँदा पनि नखानुहोस्। यही कुकर्मीहरूको हुन्, फेरि कुकर्मीहरू अरू कोही नभएर दोहोरो मन भएका मानिसहरू नाम फरक नाम यहाँ दिएको छ, तर एउटै व्यक्ति हो। त्यस्ता प्रकारको मानिसहरू हुन् जसले तपाईँलाई भन्छ, क्रिस्चियन भए पनि टिका लाउनु मिल्छ, दसैँ मनाउनु मिल्छ, संसार जस्तो गरी जिउनु मिल्छ, केही फरक हुनु पर्दैन, संसारभन्दा फरक भइरहनु पर्दैन, जे गरे पनि हुन्छ, येशूको नाउँ चाहिँ छाड्नु भएन। जब तपाईँ यस्ता मानिसहरूलाई भेट्नुहुन्छ, तपाईँले प्रभु येशूको यी वचनहरू सम्झनुहोस्, मैले तिमीहरूलाई कहिले चिनेको छैन, यी अधर्म काम गर्नेहरू हो अथवा कुकर्मीहरू हो, मबाट दूर हो। तपाईँले पनि भन्नु, यसै भन्नुपर्छ, कुकर्मी हो, मबाट दूर हो। फेरि अधर्मीहरूले तपाईँलाई कति पनि मद्दत गर्ने छैन, तिनीहरूको सल्लाह नलिनुहोस्, उनीहरूको जीवनशैलीले तपाईँको जीवनलाई प्रभाव पार्न नदिनुहोस्, संसारलाई तपाईँलाई इन्फ्लुएन्स गर्न नदिनुहोस्। सो बी केयरफुल, होसियार हुनुहोस्। तपाईँ इन्टरनेटमा के हेर्नुहुन्छ, टिकटकमा के हुन्छ, कसलाई फलो गर्नुभएको छ, इन्स्टाग्राममा कसलाई फलो गर्नुभएको छ, तपाईँ कसको डाई हार्ड फ्यान हो, बिग फ्यान हो कसको, होसियार हुनुहोस्। किनकि संसारले यदि तपाईँलाई इन्फ्लुएन्स गर्यो भने तपाईँले यो संसारमा भक्तिको जीवन जिउनलाई धेरै ठुलो सङ्घर्ष गर्नुपर्नेछ, धौ धौ पर्नेछ। होसियार हुनुहोस्। यदि तपाईँ परमेश्वरको आज्ञाहरू पालन गर्न चाहनुहुन्छ भने, यदि तपाईँ एक धार्मिक जीवन जिउन चाहनुहुन्छ भने, यदि तपाईँ ख्रिस्टका एक विश्वासयोग्य निष्ठावान चेला बन्न चाहनुहुन्छ भने, यदि तपाईँ एक धार्मिक श्रीमान, एक धार्मिक अभिभावक बन्न चाहनुहुन्छ भने, कुकर्मीहरूको सङ्गतबाट टाढा रहनुहोस्। यदि तपाईँ परमेश्वरको आज्ञाहरू पालन गर्न चाहनुहुन्छ भने, तपाईँ एक धर्मी जीवन जिउन चाहनुहुन्छ भने, अधर्मीहरूको सङ्गतबाट टाढा रहनुहोस्। नम्बर चार, अनुग्रहको लागि प्रार्थना गर्नुहोस्। 16-17 पदमा हेर्नुहोस् न, तपाईँको प्रतिज्ञा अनुसार मलाई थामिराख्नुहोस् र म जीवित रहँ, र मेरा आशाहरू चकनाचुर हुन नदिनुहोस्, मलाई थाम्नुहोस् र म बाँच्नेछु, तपाईँको विधिहरूलाई म निरन्तर आदर गर्नेछु। परमेश्वरको विरोध गर्ने भिड र दुष्टहरूको भिडले घेरिएको यसपति संसारमा, भरिएको यसपति संसारमा भजनकारलाई तिनीहरूको खराब उदाहरणको प्रभावबाट जोगिन आवश्यक थियो। त्यसैले तिनले परमेश्वरको अनुग्रहको लागि प्रार्थना गरे। प्रतिबद्धता इज नेसेसरी, आवश्यक छ। परमेश्वरलाई प्रेम गर्ने, भक्तिको जीवन जिउने प्रतिबद्धता इज नेसेसरी, यो आवश्यक छ। बट इट्स नट इनफ, यो पर्याप्त छैन। वी मस्ट प्रे फर गॉड्स सस्टेनिङ ग्रेस। यदि हामी भक्तिको जीवन जिउन चाहन्छौँ भने, हामीले परमेश्वरको त्यो संरक्षण गर्ने, हामीलाई थामिराख्ने अनुग्रह निम्ति हामीले प्रार्थना गर्नै पर्छ। सङ्कल्प काफी छैन, प्रतिबद्धता काफी छैन, वी निड टु प्रे, हामीले प्रार्थना गर्नैपर्छ। भजनकारले त्यसैको निम्ति यहाँनिर प्रार्थना गरेका छन्। भजनकारलाई थाहा थियो कि तिनको स्थिरता, उनको लगनशीलता, उसको प्रतिबद्धता परमेश्वरको संरक्षणमा निर्भर छ। त्यसैले उनले आफू जीवित रहँ र उनका आशाहरू चकनाचुर नहुन् भनी प्रार्थना गरे। भजनकार परमेश्वरले तिनलाई थामिराखेको चाहन्थे, किनकि परमेश्वरले मात्र हामीलाई थाम्नुहुन्छ। फेरि यदि परमेश्वरले एक सेकेन्डको लागि मात्र, एक मिनट होइन, एक घन्टा होइन, एक दिन, एक महिना कुरा होइन, एक सेकेन्डको लागि मात्र पनि यस सृष्टिलाई, सारा ब्रह्माण्डलाई त्यो थामिराख्ने आफ्नो अनुग्रह फिर्ता लिनुभयो भने, सबै एभ्रिथिङ तुरुन्तै नाश हुनेछ, सबै कुरा शून्यतामा परिणत हुनेछ, शून्यतामा फर्किनेछ। यदि परमेश्वर एक सेकेन्डको लागि पनि आफ्ना सन्तहरूलाई थामिराख्ने आफ्नो अनुग्रह फिर्ता लिनुभयो भने, यदि परमेश्वर एक सेकेन्डको लागि मात्र हामी विश्वासीहरूलाई विश्वासमा स्थिर राख्ने, कायम राख्ने, थामिराख्ने त्यो अनुग्रह फिर्ता लिनुभयो भने, र हामीलाई आफ्नै शक्ति, बुद्धिमा, प्रयासमा, प्रतिबद्धतामा छाडिदिनु भयो भने, सङ्कल्पमा छाडिदिनु भयो भने, हामी सबैजना तुरुन्तै नाश हुनेछौँ, जीवन मृत्युमा परिणत हुनेछ र आशाहरू व्यर्थ हुनेछ। त्यसकारण भजनकार यहाँनिर प्रार्थना गर्छन्, म जीवित रहँ र मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्। चकनाचुर हुन्छ आशाहरू, र जीवनको ठाउँमा मृत्युले ठाउँ लिन्छ। भजनकारको भाषामा आशाहरू यहाँ चकनाचुर हुन्छ। त्यसैले चार्ल्स स्पर्जन प्रभुको जनले भने, चाहिँ भजनकारले प्रभुको व्यवस्था पालन गर्न चाहन्थे, तर पहिले तिनलाई व्यवस्थाको प्रभुको खाँचो थियो। David intended to keep the law of the Lord, but first he needed the Lord of the law to keep him. परमप्रभुको व्यवस्था पालन गर्नलाई परमप्रभु व्यवस्थाको परमप्रभुले दाउदलाई अथवा भजनकारलाई जोगाइराख्नु पर्थ्यो, थामिराख्नु पर्थ्यो. सो वी कान्ट किप गड्स ल इफ गड डजन्ट किप अस. यदि परमेश्वरले हामीलाई थामिराख्नु भएन भने, यदि परमेश्वरले हामीलाई संरक्षण गर्नु भएन भने प्रियहरू, हामीले परमेश्वरको व्यवस्था पालन गर्न सक्दैनौँ, परमेश्वरको वचन हामी पालन गर्न सक्दैनौँ. द्याट्स वाई वी निड टु प्रे. त्यस कारण हामीले प्रार्थना गर्नुपर्छ, ओ परमेश्वरलाई उहाँको थाम्ने अनुग्रहको लागि धन्यवाद होस्. उहाँले हामीलाई प्रेर बचाउनु मात्र भएन, परमेश्वरले हामीलाई थाम्नु पनि हुन्छ. केवल उहाँको अनुग्रहको कारण हामी अझै विश्वास र आशाको श्वास फेर्छौँ हरेक दिन. वी ब्रिथ फेथ एन्ड होप बिकज अफ गॉड्स सस्टेनिङ ग्रेस. यदि तपाईँ ईश्वर भक्त व्यक्ति हुनुहुन्छ भने, यदि तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ र उहाँको अनुग्रहमा दिनानुदिन बढ्दै जाँदै हुनुहुन्छ भने, उहाँको प्रशंसा होस्. यो उहाँकै अनुग्रहको कारण हो, यो सबै उहाँकै कारण हो. हामीले क्रेडिट लिनु मिल्दैन, हामीले क्रेडिट लिनु मिल्दैन. हिजो शुक्रबारको दिन थियो, धेरै म्यानेजरहरूले शुक्रबार राति अबेरसम्म बसेर रमाइलो गरे, किनकि शनिबार त सुत्ने दिन हो. सो धेरै मानिसहरू, विशेष यदि तपाईँ ठमेलको तपाईँलाई नाइट लाइफ तपाईँलाई थाहा छ भने, त्यहाँ धेरै मानिसहरू हिजो राति अबेरसम्म उनीहरूले रमाइलोमा समय बिताइरहेका थिए. अहिले ती मानिसहरू सुतिरहेका छन्, हामी यहाँ भवनमा छौँ, वचन सुनिरहेको छौँ, वचन 119 ती मानिसहरू भने सुतिरहेको छ, ह्याङओभर फिल गर्दै एकछिनमा उठ्छन् उनीहरू, अनि केही खान्छन् होला, सायद पकाउँदैन पनि होला, अनलाइन अर्डर गर्छ होला, अनि फेरि सुत्छन्, अनि भोलि उठेर काममा फर्किन्छन्, पैसा कमाउँछन्, फेरि खर्च गर्छन्, शुक्रबार आउँछ, त्यही चक्र दोहोरिरहन्छ. संसार, पैसा र सुखको पछि, सुख शान्ति यी सबै कुराको ऐसको पछि दौडिरहेको छ. त तपाईँ ख्रिस्टको पछाडि, धार्मिकताको पछि, पवित्रताको पछि दौडिरहनु भएको छ. धेरैजसो मानिसहरू आफ्नो करियर बनाउन, भविष्य सुरक्षित गर्नमा केन्द्रित छन्, केहीले त चर्च छोडेर आफ्नो विश्वासमा सम्झौता गरेर चर्च नभएको ठाउँमा समेत जान्छन्, तर तपाईँले भने भिन्न मार्ग रोज्नु भएको छ. मानिसहरूले चर्चलाई काम, चर्चभन्दा कामलाई प्राथमिकता दिएर नजानुपर्ने देश गएका छन्, तर तपाईँले भने कामभन्दा चर्चलाई प्राथमिकता दिनुभएको छ र चर्चलाई नछाड्ने निर्णय गर्नुभएको छ. तपाईँले चर्चलाई प्रेम गर्ने निर्णय भएको छ. तपाईँ कतिजना चर्चमा म जस्तै चर्चमै मर्न चाहनुहुन्छ यदि प्रभुको इच्छा भयो भने. किन यो कसरी सम्भव भयो? हो, यो तपाईँको छनौट हो, यो तपाईँको निर्णय हो, तपाईँले यो छनौट गर्नुभयो, यो तपाईँ निर्णय गर्नुभयो. तर प्रिय, तपाईँले अर्को पनि त निर्णय गर्न सक्नुहुन्थ्यो, तपाईँले अर्को बाटो पनि त रोज्न सक्नुहुन्थ्यो, तपाईँले जाने निर्णय पनि त गर्न सक्नुहुन्थ्यो. अरूहरूले संसारलाई रोजिराख्दाखेरि, करियरलाई रोजिराख्दाखेरि तपाईँले किन ख्रिस्टलाई रोज्नुभयो? तपाईँले किन स्थानीय चर्चलाई रोज्नुभयो? तपाईँ किन ईश्वर भक्तिको जीवनको पछि लागिराख्नु भएको छ? तपाईँले आफ्नो जीवन ख्रिस्टलाई किन समर्पण गर्नुभएको छ? तपाईँ किन आफ्नो जीवन खेर फाल्न चाहनुहुन्न? तपाईँ किन हरेक दिन ख्रिस्टको निम्ति जिउन चाहनुहुन्छ र आफ्नो जीवनलाई उहाँको लागि सार्थक बनाउन चाहनुहुन्छ? किन संसारले तपाईँलाई अहिलेसम्म आकर्षित गर्न सकेको छैन, तपाईँलाई तान्न सकेको छैन? किन पापले र परीक्षाले तपाईँलाई अहिलेसम्म घुँडा टेकाउन सकेको छैन? किन तपाईँले पाप र परीक्षालाई नाई भन्नुभयो? सैतानले तपाईँलाई किन अहिलेसम्म निल्न सकेको छैन? यो सबै परमेश्वरको त्यो थामिराख्ने अनुग्रहको कारणले गर्दा हो. जुन अनुग्रह यसु ख्रिस्टको क्रुसबाट बगि आउँछ, जुन क्रुसमा उहाँले तपाईँलाई छुटकरा दिन, तपाईँलाई आफ्नो बनाउन र तपाईँलाई उहाँकै लागि जिउन, खरिद गर्न आफ्नो अमूल्य रगत बगाउनु भयो. त्यसकारण तपाईँ भजनकारले चाहिँ तपाईँलाई थामिराख्ने अनुग्रहको लागि प्रार्थना गर्नुहुन्छ. ए, तपाईँले अहिलेसम्म यस्तो प्रार्थना गर्नुभएको छैन भने प्रिय प्रियहरू गर्नुहोस्, प्लिज प्रे. तपाईँको प्रतिज्ञाअनुसार मलाई थामिराख्नुहोस् र म जीवित रहौँ र मेरा आशाहरू चकनाचुर हुन नदिनुहोस्, मलाई थाम्नुहोस् र म बाँच्नेछु, तपाईँको विधिहरूलाई म निरन्तर आदर गर्नेछु. प्रिय, तपाईँ यस पापको त्यो चाड मनाउने उत्सव मनाउने संसारमा भक्तिको जीवन बिताउन चाहनुहुन्छ भने परमेश्वरको सामर्थ्य र अनुग्रहको लागि प्रार्थना गर्नुहोस्। र यदि तपाईँ संसारलाई प्रेम गर्नुहुन्छ र संसारको दुष्टताको मार्गमा तपाईँ हिँड्न रोज्नुहुन्छ भने तपाईँ फर्किन चाहनुहुन्न भने तपाईँ दोहोरो मनकै भइराख्नुहुन्छ भने तपाईँलाई थाहा होस् कि न्याय आउँदैछ, न्याय आउँदैछ। आज बस्नु पाँचौँ बुधा न्याय आउँदैछ भने जानिराख्नुहोस्। 118 तपाईँका विधिहरूबाट बरानिनेहरूलाई तपाईँले इन्कार गर्नुहुन्छ किनकि तिनीहरूको छल व्यर्थको ठहरन्छ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईँले फोहोर चाहिँ फालिदिनुहुन्छ, यसकारण तपाईँका कानुनहरूलाई म प्रेम गर्दछु। प्रियहरू, दोहोरो मन भएका मानिसहरू अन्तत परमेश्वरको व्यवस्थाबाट बरानिने मानिसहरू हुन् र परमेश्वरले उहाँको विधिहरूबाट उहाँको व्यवस्थाबाट बरानिनेहरूलाई बरालिन दिनुहुन्छ, इन्कार गर्नुहुन्छ, उनीहरूलाई उनीहरूको त्यो बरालिएको अवस्थामै छोडिदिनुहुन्छ। तपाईँ भक्तिहीन जीवन जिउन चाहनुहुन्छ भने यु विल गेट इट, पाउनुहुन्छ। तपाईँ जे चाहनुहुन्छ त्यही पाउनुहुन्छ। इफ यु वान्ट मनी, इफ यु वान्ट संसारको सफलता, करियर, सबै कुरालाई गोली ठोकेर विश्वासलाई सम्झौता गरेर सेनेचर्सलाई प्राथमिकता नदिएर यु विल गेट इट। तपाईँ करियरमा सफल हुन सक्नुहुन्छ, पैसा धन सम्पत्ति कमाउन सक्नुहुन्छ। यु गेट वाट यु वान्ट, तर नसोच्नुहोस्। बट डोन्ट थिङ्क द्याट द्याट्स अ ब्लेसिङ फ्रम गड, इट्स अ जजमेन्ट फ्रम गड। तपाईँले जे खोजेको त्यो तपाईँ भेटाउनु भयो भने परमेश्वरबाट आशिष भनेर निष्कर्षमा नआउनुहोस्। द्याट माइट बी अ जजमेन्ट। तपाईँले खोजेको परमेश्वर तपाईँले दिनुहुँदैछ किनकि तपाईँलाई, किनकि बाइबल भन्छ उहाँले उहाँको विधिबाट बरालिनेहरूलाई उहाँले इन्कार गर्नुहुन्छ। जो परमेश्वरको विरुद्धमा जान्छ परमेश्वर त्यसको विरुद्धमा जानुहुनेछ। जसले परमेश्वरलाई इन्कार गर्छ परमेश्वरले त्यसलाई पनि इन्कार गर्नुहुनेछ। र प्रियहरू, परमेश्वरबाट इन्कार गरिनु डरलाग्दो कुरा हो। साथीभाइले इन्कार गरोस् केही छैन, आमा बुवाले इन्कार गरोस् केही छैन, तपाईँलाई समाजले इन्कार गरोस्, परिवारले इन्कार गरोस्, तपाईँको देशले इन्कार गरोस्, केही फरक पर्दैन। तर ब्रह्माण्डका सृष्टिकर्ता परमेश्वर, राजाहरूका राजा, प्रभुहरूको प्रभु, पवित्र न्यायकर्ता परमेश्वरबाट इन्कार गरिनु भयावह कुरा हो, डरलाग्दो कुरा हो। परमेश्वरले आफ्नो आज्ञाबाट भड्कने सबैलाई, कुनै अपवाद बिना, सबैलाई कुनै अपवाद बिना इन्कार गर्नुहुन्छ। परमेश्वरले कैनलाई इन्कार गर्नुभयो, जस्तै कैन परमेश्वरको आज्ञाबाट बरालिए। र यदि कपुरले पश्चाताप गरेन भने उहाँले उसलाई पनि इन्कार गर्नुहुन्छ। परमेश्वरले फारोलाई इन्कार गर्नुभयो, परमेश्वरले नेरोलाई इन्कार गर्नुभयो, र यदि नेत्रले पश्चाताप गरेन भने उहाँले उसलाई पनि इन्कार गर्नुहुन्छ। यदि तपाईँले पश्चाताप गर्नु भएन भने परमेश्वरले तपाईँलाई पनि इन्कार गर्नुहुनेछ। व्यवस्थाबाट बरानिनेहरूलाई परमेश्वरले इन्कार गर्नुहुन्छ। किन किन इन्कार गर्नुहुन्छ? किनकि तिनीहरूको छल व्यर्थको ठहर छ, किनकि तिनीहरूको छल व्यर्थको ठहर छ। 118 दोस्रो खण्ड, जो परमेश्वरको आज्ञाबाट भड्कन्छ, जो उहाँको विधिहरूबाट बरालिन्छ, तिनीहरूले कुनै न कुनै प्रकारको त्यो छल कपट वा झुटमा विश्वास गरिरहेका हुन्छन्। उदाहरणको लागि आदम र हव्वा बगैँचामा शैतानको त्यो छली वचनमा विश्वास गरेर परमेश्वरको आज्ञाबाट बरालिए, तर केही क्षणमै सत्य प्रकट भयो र शैतानको वचन व्यर्थको र झुट साबित भयो। प्रियहरू, तपाईँलाई जीवन र सुरक्षाको त्यो प्रतिज्ञा गर्ने तर आफ्नो विश्वास र परमेश्वरप्रतिको, परमेश्वरको वचनप्रतिको आज्ञाकारितामा सम्झौता गर्न लगाउने कुनै पनि कुरा अन्तत छल हो, यो धोकेबाज हो भनेर प्रमाणित हुनेछ। त्यसैले दोहोरो मन गनाउनुहोस्। तत्कालीन, अहिले वर्तमान, यतिखेरको फाइदा बेफाइदा, त्यसको त्यो नतिजाको आधारमा निर्णय नगर्नुहोस्। परमेश्वरको आउँदै गरेको न्यायको प्रकाशमा निर्णय गर्नुहोस्। यसो नभन्नुहोस् यसमा के खराबी छ, सबैले गरिरहेका छन्, म मात्र किन धर्मी हुने? सोझ औँलाले घिउ निस्किँदैन। औँलाले त यदि घिउ खानु छ भने औँलाले त बाङ्गो बनाउनु परिहाल्यो नि। तपाईँलाई चाहिँ सोझ औँलाले घिउ निस्किन्छ, तपाईँले चाहे जति निस्किँदैन होला, तर तपाईँलाई निस्किन्छ, एटलिस्ट निस्किन्छ, टाँसिएर आउँछ अलिअलि। त्यसो नभन्नुहोस्, बरु यसो भन्नुहोस्, अरूले गर्न सक्ला तर म सक्दिनँ, अरूले झुट बोल्न सक्ला तर म झुट बोल्न सक्दिनँ, अरूले घुस लिन सक्ला तर म घुस लिन सक्दिनँ, अरूले ढाँट्न सक्ला तर म ढाँट्न सक्दिनँ, अरूले हेर्न सक्ला तर म हेर्न सक्दिनँ, अरूले बोल्न सक्ला तर म बोल्न सक्दिनँ, अरूले गर्न सक्ला तर म गर्न सक्दिनँ, म विश्वासयोग्य रहनै पर्छ। जो छलको सहाराले जीवनमा अगाडि बढ्छ, जो छल गरेर सफल हुन्छ, बेइमानी गरेर धनी बन्छ र आफ्नो छल कपटको लागि प्रशंसा पाउँछन्, तिनीहरूले आफैलाई धोका दिइरहेका छन्। छली व्यक्तिलाई मानिसले टाठो बाठो भन्छन्, छलछाम गरेर घर बनाउनेलाई है फलानाको छोरा त कति बाठो, हाम्रो छोरा त कति लाटो, जहिले इमान्दार भएर काम गर्छ, अलिअलि दायाँ बायाँ गर्नु पनि सिक्नुपर्छ भनेर एकचोटि अभिभावकले नै आफ्नो छोराछोरीलाई गलत काम गर्दै सुराइरहेको हुन्छ। छली मानिसलाई संसारले समाजले टाठो बाटो भन्छ, तर परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ। परमेश्वरको वचनले यस्ता मानिसहरूलाई दोषी ठहराउँछ, परमेश्वरले तिनीहरूको न्याय गर्नुहुनेछ, परमेश्वरको न्यायबाट कोही पनि गर्न सक्ने छैन। 119 हेर्नुहोस् न, पृथ्वीका सबै दुष्टहरूलाई तपाईँले फोहोर चाहिँ फालिदिनुहुन्छ, यसकारण तपाईँको कानुनहरूलाई म प्रेम गर्दछु। हरेक शुक्रबार हाम्रो एटलिस्ट हाम्रो इलाकामा हरेक शुक्रबार नगरपालिकाको गाडी आएर हाम्रो टोलको सबै फोहोर उठाएर जान्छ। तपाईँको इलाकामा कुनमा आउँछ मलाई थाहा भएन, हाम्रो इलाकामा चाहिँ हाम्रो टोलमा चाहिँ हरेक शुक्रबार आउँछ र ती गाडीहरू आएर सहरबाट सबै फोहोर भेला पारेर सहरदेखि पर थाहा छैन नुवाकोटको डाँडा कहाँ लगेर उनीहरूले त्यसलाई फाल्छ, गाड्छ। परमेश्वरले एक दिन न्यायको दिनमा अन्तिम दिनमा त्यसरी नै डोजर चलाएर उहाँले दुष्टहरूलाई फोहोर चाहिँ फालिदिनुहुन्छ। एक दिन परमेश्वरले सबै दुष्टहरूलाई, सबै अधर्मीहरूलाई, सबै दोमनका मानिसहरूलाई फोहोर चाहिँ फालिदिनुहुन्छ। परमेश्वरले दुष्टहरूलाई फोहोर चाहिँ नर्कमा फालिदिनुहुन्छ। तर तपाईँलाई थाहा छ हामी त्यो दिन कुरिरहनु पर्दैन, अन्तिम न्यायको दिन आउन अघि नै परमेश्वरले त्यस दिनको एउटा झलक ट्रेलर अहिले पनि दिइराख्नु भएको छ। चर्च अनुशासनको हरेक घटना अन्तिम न्यायको दिनको चित्र हो। जस्तै परमेश्वरले चर्चभित्रका फोहोरहरूलाई अनुशासनको माध्यमद्वारा बाहिर निकाल्नुहुन्छ, त्यसैमै एक दिन परमेश्वरले सबै दुष्टहरूलाई, सबै दुष्टहरूलाई फोहोर चाहिँ उहाँले फाल्नुहुन्छ। यसले एक चेतावनीको रूपमा काम गरोस्। चर्च सिद्ध छैन हामीलाई थाहा छ, र हाम्रो न्याय हाम्रो मूल्याङ्कन पनि सिद्ध छैन, त्यस कारण चर्चको सदस्यतामा सबै साँचो विश्वासीहरू हुन्छन् भन्ने छैन। हामी सकेसम्म साँचो क्रिस्चियनहरूलाई मात्र, नयाँ जन्मेका मानिसहरूलाई मात्र सदस्यतामा ल्याउने कोसिस गर्छौँ, तर हामी सिद्ध छैनौँ, हामी सबै कुरा देख्दैनौँ, र हामी कसरी गलत मानिसहरूलाई र नयाँ गरी नजन्मेको मानिसहरूलाई पनि सदस्यतामा ल्याइपठाउँछौँ। तर हामीले गल्ती गरिसकेपछि फेरि गल्ती सच्याउने अर्को तरिका भनेको चर्च अनुशासन हो। चर्चभित्र अहिलेलाई भेडा र बाख्रा दुवै हुन्छन्, तिनीहरूले एउटै लुगा लाउँछन्, एउटै भाषा बोल्छन्, कहिलेकाहीँ एउटै समूह चाहिँ देखिन्छन्। हामी यहाँ भेला भएको छौँ, यहाँ सबै भेडाहरू छैनन्, यहाँ बाख्राहरू पनि छन्। मेक स्योर त्यो बाख्रा तपाईँ चाहिँ होइन, एकदमै ध्यान दिनुहोस्, होसियार हुनुहोस्। यु डोन्ट वान्ट टु बी अ गोट, तपाईँ बाख्रा हुन चाहनुहुन्छ। हामी जति सावधान भए पनि भेडाको बथानभित्र बगालभित्र बाख्रा आउँछ आउँछ छिर्छ छिर्छ, जति नै सावधान हामीले होसियारी अपनायो भने। तर जो चर्चका होइनन् तिनीहरूलाई हटाउने परमेश्वरसँग एकदमै उत्तम आफ्नै तरिका छ, चर्च अनुशासनको माध्यमद्वारा। यदि तपाईँले परमेश्वरले कसैलाई चर्चबाट हटाउँदै गर्नुभएको देख्नुभएको छ भने यो तपाईँको लागि चेतावनी हो कि यदि तपाईँले पश्चाताप गर्नुभएन भने तपाईँ पनि त्यसरी नै हटाइनुहुनेछ। अनि अहिले हटाइएन भने पनि, अहिले त चर्चको सामुबाट तपाईँले आफ्नो पाप लुकाउन सक्नुहोला, तर अन्तको दिनमा, न्यायको दिनमा तपाईँ निश्चित रूपमा हटाइनुहुनेछ, किनभने त्यो दिन आउनेछ जब भेडा र बाख्राको मिश्रण हुने छैन। इट विल बी अ कम्प्लिट एन इटर्नल सेपरेसन, विभाजन स्पष्ट पूर्ण र अनन्त हुनेछ। भेडा र बाख्रा, भुस र चामल बिचको त्यो भिन्नता विभाजन स्पष्ट हुनेछ। यीशुले भन्नुभयो, जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमामै सिंहासनमा बस्नेछ, र उसको सामने सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालोले भेडा र बाख्रालाई छुट्याउँछ त्यसरी नै उसले तिनीहरूलाई एउटा अर्काबाट अलग गर्नेछ। उसले भेडाहरूलाई आफ्नै दाहिनेपट्टि र बाख्रालाई देब्रेपट्टि राख्नेछ। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भनेछन्, श्रापित मानिस हो, मबाट दूर हो, र दियाबोलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाऊ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछ। परमेश्वरले पृथ्वीका दुष्ट मानिसहरूलाई एक दिन फोहोर चाहिँ फ्याँकिदिनुहुनेछ। न्यायको दिनमा दुष्टहरूमाथि कुनै दया रहनेवाला छैन। दया अहिले मात्र उपलब्ध छ, अहिले यतिखेर मात्र। मर्सी, कम्प्यासन इज अभाइलेबल ओन्ली हियर नाउ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, यदि तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने, तपाईँ अहिले नै आफ्नो पापबाट फर्कन सक्नुहुन्छ र आउँदै गरेको त्यो न्यायबाट बाँच्न सक्नुहुन्छ। आफ्नो पापहरूबाट फर्कनुहोस् र येशु ख्रिस्टमा विश्वास गर्नुहोस्। यदि तपाईँले अहिलेसम्म येशु ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने, अहिले नै आजै विश्वास गर्नु, किनकि मुक्तिको समय आजै हो, अहिले नै हो। भोलि फेरि ढिलो हुनसक्छ, कहिले फेरि नखुल्ने गरी ढोका बन्द हुनसक्छ। एकपटक ढोका बन्द भएपछि कसरी पनि त्यो ढोका खोल्न सक्दैन, र जो बाहिर रहन्छन् तिनीहरूलाई आगोको भट्टीमा फालिदिन्छन्, जहाँ आगो कहिले निप्दैन र किराहरू मर्दैन। ओहो, दुष्टहरूको भविष्य प्रियहरू कति भयानक छ, कति डरलाग्दो छ। प्रब्लम नचिनिएको भविष्य एकदमै भयावह छ। र प्रियहरू, हामी दुष्टहरूको इन्साफमा, उनीहरूको न्यायमा हामी कति पनि हामी रमाउँदैनौँ। दुष्टहरूको अन्तलाई देखेर हामी कति पनि आनन्दित हुँदैनौँ। हामी खुच्चिउँ भन्दै हामी काखी बजाउँदैनौँ, बरु हामी परमेश्वरको भय मान्छौँ। जस्तै परमेश्वरको न्याय, दुष्टहरूको न्यायलाई हामी विचार गर्छौँ, हामी आफै पनि भयभीत हुन्छौँ, हामी डराउँछौँ, हामी परमेश्वर उहाँको न्यायलाई गम्भीरतापूर्वक लिन्छौँ, हामी यो सत्यता आफैमा लागू गर्ने कोसिस गर्छौँ, र हामी हाम्रो जीवनलाई जाँच्छौँ, हाम्रो हृदयको जाँच गर्छौँ, हामी साँच्चै विश्वासमा छौँ कि छैनौँ, हामी ख्रिस्टमा छौँ कि छैनौँ भनेर हामी आफैलाई जाँचेर हेर्छौँ। दुष्टले भरेको संसारमा भक्तिको जीवन जिउनलाई हामीलाई परमेश्वरको भयले भन्दा अरू कुनै कुराले उत्प्रेरित गर्दैन। आजको वचनको अन्तिम बुदा, परमेश्वरको भय मान्नुहोस्। 120, तपाईँको भयमा मेरो शरीर काम दछ, तपाईँको नियमहरूले म भयभीत हुन्छु। आजकल धेरै क्रिस्चियनहरूले ख्रिस्टलाई एकदमै सामान्य ग्राम हुन्छ नि, साथीको रूपमा, मित्रको रूपमा व्यवहार गर्छन्। केही मानिसहरूले ख्रिस्टसँग यसरी कुरा गर्छन् कि ख्रिस्टसँग यसरी कुरा गर्छन् कि जस्तो कि उनीहरू एकजना आफ्नो एउटा साथी, स्कुले होइन, साथीसँग कफी खाँदैछन् वा चिया पिउँदैछन्। ओ, यो सत्य हो, ख्रिस्ट पापीहरू मित्र हुनुहुन्छ, तर यसको अर्थ यो होइन कि उहाँ तपाईँको मित्र जस्तै हुनुहुन्छ, जससँग तपाईँ आफ्नो खुट्टा बोकाएर सुत्न सक्नुहुन्छ। उहाँ पापीलाई उद्धार गर्ने उद्देश्यले पापी कहाँ आउने अर्थमा मित्र हुनुहुन्छ, तर पापीसँग ह्याङआउट गर्ने अर्थमा होइन। पापीहरूको पापमय कार्यमा संलग्न हुने अर्थमा उहाँ पापीहरूको मित्र हुनुहुन्न, तर पापीहरूलाई उद्धार गर्ने अर्थमा उहाँ पापीहरूको मित्र हुनुहुन्छ। त्यसैले यसोलाई हाई फाई दिन नखोज्नुहोस्। धेरैले गरिरहेको छु मैले, हेलो जिजस के छ, हाई फाई, नो, हि इज नट इन्ट्रेस्टेड। तपाईँको हाई फाईमा उहाँलाई कुनै रुचि छैन, चासो छैन। येशु परमेश्वर हुनुहुन्छ, मोर देन यु फ्रेन्ड, उहाँ परमेश्वर हुनुहुन्छ, जो तपाईँको सबै आराधना, सबै भक्ति, सबै आदर र सेवाको योग्य हुनुहुन्छ। उहाँ तपाईँको प्रभु हुनुहुन्छ, येशु तपाईँको मुक्तिदाता हुनुहुन्छ। त्यसरी उहाँको डर मान्नुहोस्। एक दिन हाम्रो पनि न्याय हुनेछ, हाम्रा सबै कामहरूको पनि न्याय हुनेछ। हाम्रो इनामको लागि हामी न्यायमा पर्नेछौँ, दण्डको लागि होइन। र हाम्रो कामको न्याय गर्नेछ, हाम्रो कामको मात्र होइन, अन्तको दिनमा हामीले गरेको हरेक कामको पछाडिको त्यो मोटिभेसन, मोटिभ, त्यस त्यो त्यो अभिप्राय, त्यसको पछाडिको मनसाईको पनि न्याय हुनेछ। परमेश्वरले हामीले गरेको हरेक अतिथि सत्कारको न्याय गर्नुहुनेछ। त्यस पछाडिको मोटिभ के थियो, किन गऱ्यौँ हामीले, हरेक चेलापनको, हरेक प्रचारको, हरेक दिएको हरेक हामीले छापेको हरेक पुस्तकको पछाडिको त्यो मोटिभको मनसायको अभिप्रायको न्याय हुनेछ। त्यसैले उहाँको डर मान्नुहोस्, उहाँको डर मान्नुहोस्। प्रियहरू, दोमनको नौ, दोहोरो मनको नौ, ख्रिस्टलाई पछ्याउने सन्दर्भमा हामी कहिले पनि अलमलमा नपरौँ वा दोहोरो सोचाइ नराखौँ, हलोमा हात राखेर पछाडि फर्केर नहेरौँ। तपाईँको प्राणलाई फाली लाग्न सक्छ यदि तपाईँ होसियार हुनु भएन भने। सधैँ संसारभन्दा परमेश्वरलाई रोजौँ, पापभन्दा मुक्तिलाई रोजौँ, हाम्रो करियरभन्दा स्वर्गलाई रोजौँ, फलदायिताभन्दा विश्वास योग्यतालाई रोजौँ, पैसालाई भन्दा प्राणलाई रोजौँ। फेरि चाइनिज खाना र फ्राइड चिकनको छनौटमा दोधार होस् केही फरक पर्दैन के खाने भन्ने विषय, तर परमेश्वर र संसार, ख्रिस्ट र धन, मुक्ति र पाप, चर्च र सांसारिक सुखविलास बिचको छनौटमा कहिले पनि दोधार नहोस्, कहिले पनि दोधार नहोस्। ख्रिस्टलाई पछ्याउने कुरामा कहिले पनि दोहोरो मनको हुनु हुँदैन। त्यसैले दोहोरो मनसँग कसरी लड्ने भन्ने विषयमा हामीले आज छवटा तरिकाहरू हेरिसकेका छौँ। परमेश्वरलाई प्रेम गर्ने दृढ सङ्कल्प गर्नुहोस्, परमेश्वरमा शरण लिनुहोस्, दुष्टको सङ्गतबाट टाढा रहनुहोस्, अनुग्रहको लागि प्रार्थना गर्नुहोस्, न्याय आउँदैछ भने जान्नुहोस्, परमेश्वरको भय मान्नुहोस्। तर एउटा प्रश्न अझै बाँकी छ, केही पर्याप्त छ त त्यसो भए? यो छ तरिकाहरू पर्याप्त छ, दोहोरो मनसँग लड्न केही छवटा बुधाहरू पर्याप्त छ, यी बुधाहरू एकदमै सही छन्, आवश्यक छन्, तर केही पर्याप्त छ? यो पर्याप्त छैन। हामीलाई परमेश्वरको अनुग्रह चाहिन्छ, हामीलाई परमेश्वरको अनुग्रह चाहिन्छ। परमेश्वरलाई प्रेम गरेर उहाँलाई हृदयदेखि पछ्याउने हाम्रो अठोट, हाम्रो आफ्नै शक्ति र सङ्कल्पमा होइन, तर उहाँको अनुग्रहमा निर्भर छ। फेरि हामीले सोचेको भन्दा पनि बढी हामी कमजोर छौँ भने हामीले स्वीकार गर्नैपर्छ, हामी एकदमै कमजोर छौँ। हाम्रो विश्वास सधैँ एकै नाशको हुँदैन, हाम्रो जीवन सङ्घर्षरत छ, परमेश्वरप्रतिको हाम्रो प्रेम सेलाउँछ, त्यस ख्रिस्टले नै हामीलाई थाम्नुपर्ने हुन्छ। र प्रियहरू, ख्रिस्टले नै हामीलाई थाम्नु पनि हुनेछ। त्यसकारण आउनुहोस्, उहाँलाई प्रेम गर्ने र उहाँको सेवा गर्ने सङ्कल्प गरौँ, किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। आउनुहोस् प्रार्थना गरौँ।